रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 5763 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 19 जनाको मृत्यु। कोरोना विरूद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह। नेपाल विद्युत प्राधिकरणद्वारा भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत खरिद शुरू। र भारतमा एकै दिन 4 लाख भन्दा बढ़ी मानिस कोरोना संक्रमित। अक्सिजन अभावका कारण राजधानी दिल्लीमा 12 जनाको मृत्यु। समाचार अब विस्तारमा। नेपालमा आज थप 5763 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 14403 नमूनाको पीसीआर परीक्षण गर्दा 5706 जना र 566 नमूनाको एन्टिजेन परीक्षण गर्दा 57 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाण्डुमा 1932, ललितपुरमा 355, भक्तपुरमा 208 गरी काठमाण्डु उपत्यकामा मात्रै 2495 जनामा संक्रमण पुष्टि भएको छ। आज बाँकेमा 551, रूपन्देहीमा 422, दाङमा 251, कैलालीमा 125, कास्कीमा 212, पर्सामा 163 र काभ्रे प्लानचोकमा 105 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या 3,28,893 पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार आज सबैभन्दा बढ़ी 20 देखि 39 उमेर समूहका 2787 जना संक्रमित भएका छन्। यस्तै 19 वर्ष मुनिका 436 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण आज थप 19 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणपछि ज्यान गुमाउनेको संख्या 3298 पुगेको मन्त्रालयले जनाएको छ। आज 1287 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुने दर 85.9% रहेको छ। हाल देशभर 43,213 जना सक्रिय संक्रमित मध्ये 401 जनाको आईसीयू र 110 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला नागरिकलाई हताश हुन नदी ढाडस दिनु सरकारको कर्तव्य हुने जनाएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति मार्फत संकटमा अस्पतालमा शैया उपलब्ध गराउन नसक्ने स्थिति भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लचारी मात्र होइन गैर जिम्मेवारी प्रवृत्ति पुष्टि भएको बताउनु भएको छ। कांग्रेसले युद्ध स्तरमा कार्य गर्न र कोरोना विरूद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ। संकटका बेला हरेक नागरिकको अभिभावक राज हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरता बमोजिम कार्य गर्न सरकारलाई आग्रह गर्नुभयो। कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि वीरगंजमा संक्रमितको उपचारका लागि बेड र अक्सिजनको अभाव हुन थालेको छ। संक्रमण नियन्त्रणका लागि भारतसँग सीमा जोड़िएको वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ। महानगरपालिकाले भारतबाट आउनेलाई पछिल्लो 24 घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ भने रिपोर्ट नहुनेलाई सीमा नाकामै कोरोना परीक्षणको व्यवस्था मिलाएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
छिमेकी देश भारत सिमानाबाट आवागमन अहिलेसम्म रोकिएको छैन। वीरगंज लगायतका सीमावर्ती क्षेत्रका शहरहरू कोरोना संक्रमणबाट बढी आक्रान्त भएका छन्। वीरगंजको नारायणी अस्पतालमा उपचारका लागि अहिले बेड तथा अक्सिजनको अभाव हुन थालेको छ। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नीरज सिंह:
एकासी बिरामीको संख्या घट्दै बढ्यो, हामीले बेडहरू त थप्दै गयौं। हरेक बिरामीलाई चाहिँ एकदमै हाई फ्लोमा अक्सिजन चाहिने अवस्था छ। सामान्य 2-3 लिटर अक्सिजनले पुगिरहेको छैन। एकासी धेरै सिरियस निमोनियाका बिरामीहरू चाहिँ भर्ना भएर कठिनको सिचुएसन छ। अब हामी यसलाई संघर्ष गर्दैछौ। यसरी हामीले पहिलादेखि नै सम्पूर्ण निकायलाई भनिरहेका थियौँ कि यो चाहिँ कुनै पनि बेला ब्रस्ट हुन सक्छ। अलि हाम्रो स्थितिले तयारी भएको कारणले गर्दाखेरि पनि अलिक गाह्रै भएको हो।
वीरगंजमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी भएपछि महानगरपालिकाले के गर्दैछ त भन्ने प्रश्नमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय शराब अघि
यो लकडाउनलाई अझै एक्सटेन्ड गर्नुपर्छ तर आज होइन दुई चार दिनमा पोजिसन हेरेर कति केसहरू आइरहेछ त्यसलाई हेरेर त्यो आधारमा हामीले चाहिँ काम गर्नुपर्छ अब प्रिभेन्सनको उपायहरू हामी गरिराखेका छौँ सिजनको काम पनि हामीले लगाएका छौँ निशुल्क औषधिहरू बाँडिरहेछौँ फ्री एम्बुलेन्स र सवानको पनि व्यवस्था गरेका छौँ अहिले तर सबभन्दा ठुलो कुरा के छ भने अहिले पनि हामीसँग आइसोलेसन सेन्टर हुन सकेको छैन जुन कि म प्रशासनसँग भेट गरेर कुन दिन उहाँहरूले कुन ठाउँहरूले तोक्नुहुन्छ त्यसपछि हामी 200 बेडसम्मको आइसोलेसन सेन्टर पनि बनाउन हामी तयार छौँ
निषेधाज्ञापछि सीमा क्षेत्रबाट हुने आवागमन र जिल्लामा संक्रमण नियन्त्रणका लागि प्रहरी प्रशासन कसरी अगाडि बढ्दैछ त यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे
निषेधाज्ञा छ यो कार्यान्वयन गर्नको लागि हाम्रो क्षमता जनशक्ति परिचालन लगायतले सीमामा रहेर हामीले अधिकतम कोसिस गरेका छौँ भारतीयको हकमा चाहिँ 72 घण्टाभित्रको पीसीआर अथवा यहाँ नेपालमा बस्ने कुनै होटेलको बुकिङ भएकोलाई मात्रै आउन दिने भन्ने निर्देशन गरेका छौँ र नेपालीको हकमा त नागामा थर्मल गन मार्फत तापक्रम मापन र त्यसपछि ऱ्यान्डमली एन्टिजेन चाहिँ टेस्ट गरेर अनि मात्रै छोड्ने गरेका छौँ जो टेस्ट गरेर जुन पोजिटिभ आउँछ उनलाई एम्बुलेन्स मार्फत सम्बन्धित गन्तव्य र जो नेगेटिभ आउँछ र चाहिँ हामीले बसको व्यवस्था गरेर गन्तव्यसम्म जान मिल्ने गरिकन व्यवस्था चाहिँ गरेका छौँ
अहिलेको अवस्था भनेको कोरोना संक्रमणको चेन ब्रेक गर्ने हो यसका लागि आम नागरिकको दायित्व महत्वपूर्ण हुने हुँदा सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बेला आएको छ रेडियो नेपालका लागि ध्रुव अधिकारी वीरगंज
अमेरिकाले यूएसएड मार्फत कोरोनाको महामारी विरूद्ध लड्न नेपाल सरकारलाई 85 लाख डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ 1 अर्ब नेपाली रूपैयाँ बराबरको सो सहयोगले नेपाल सरकारको कोविड 19 परीक्षण कन्ट्याक्ट ट्रेसिङ उपचार संक्रमण रोकथाम र नियन्त्रण लगायतका प्रयासहरूमा थप सहयोग पुर्याउने अमेरिकी राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ नेपाललाई अमेरिकाले दिएको सहयोगले नेपाल र अमेरिका बीचको 70 वर्ष लामो द्विपक्षीय सम्बन्ध र साझेदारीलाई थप पुष्टि गरेको विज्ञप्तिमा जनाइएको छ पर्साको वीरगंज हेल्थ केयर हस्पिटल गण्डकले आजबाट कोरोना संक्रमितहरूका लागि 10 भेन्टिलेटर सहित 25 बेडको आईसीयू कक्ष स्थापना गरेको छ कोरोना संक्रमितको संख्या बढ़दै गएपछि सरकारको आग्रह अनुरूप आजबाट 25 बेडको आईसीयू कक्ष स्थापना गरी उपचार शुरू गरिएको वीरगंज हेल्थ केयर हस्पिटलका संचालक अबुल हायस अन्सारीले जानकारी दिनुभयो जुम्लामा बाहिर जिल्लाबाट भित्रिने नागरिकले अनिवार्य रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिरी जिल्लाबाट भित्रिने जोसुकैले स्वास्थ्य चेक जाँच नगरेसम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो बाहिरबाट आउने व्यक्तिको स्वास्थ्य चेक जाँचका लागि 8 स्थानीय तहमा तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अब बाँकी समाचार आज मई 1 तारीक विश्वभर 132 अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ मजदूर आन्दोलनको सम्झनामा सन् 1886 अमेरिकाको सिकागोमा 8 घण्टा काम 8 घण्टा मनोरञ्जन र 8 घण्टा आराम भन्ने नाराका साथ विश्व मजदूर दिवस मनाउन शुरू गरिएको हो नेपालमा भने 2007 मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका कारण यस वर्षको श्रमिक दिवस पनि प्रभावित भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कार्यक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गर्नु भएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले 132 वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरूद्ध आवाज उठाएर शुरू भएको दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै शुभकामना व्यक्त गर्नु भएको छ। आज दिनुभएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ़ाएर 15,000 रूपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताउनु भएको छ। त्यसै गरी शुभकामना सन्देशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले COVID-19 संक्रमणका कारण मारमा परेका नागरिक श्रमिक र साना व्यवसायले आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग माग गर्नुभएको छ। सभापति देउवाले COVID-19 बढ़दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन पनि आग्रह गर्नुभएको छ। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा सबै राजनीतिक कार्यकर्ता र समाजसेवीलाई खुला हृदयले समस्यामा परेका रोजगार विहीन श्रमिकका लागि सहयोगी हात बढ़ाउन अपील गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाका पूर्व सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक विद्रु पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज एक शोक सन्देश मार्फत उहाँको निधनको खबरले दुःख लागेको उल्लेख गर्नुहुँदै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गर्नुभएको छ। सभापति देउवाले उहाँको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताउनुभयो। यसै गरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि शोक सन्देश मार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति संवेदना प्रकट गर्नुभएको छ। पौडेलको आज बिहान काठमाण्डुमा निधन भएको हो। नेपाल र क्यारेबियन मुलुक डोमिनिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै 169 देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ। कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र डोमिनिकाका स्थायी प्रतिनिधि लोरिन रूथ बानिस रोबर्टले न्यूयोर्क स्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गर्नुभयो। सो अवसरमा दुवै राजदूतले आपसी सम्बन्ध अझै विस्तार गर्ने सम्बन्धमा विचार विमर्श गरेको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ। झापामा भारतसँगको 144.2 किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले 44 फरवार्ड पोस्ट स्थापना गरेको छ। सीमा सुरक्षा र अपराध नियन्त्रणका साथै COVID-19 संक्रमणमा सीमाबाट हुने अवांछित आवागमन रोक्न फरवार्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल 2 नम्बर गणका सूचना अधिकारी प्रेम भण्डारीले जानकारी दिनुभयो। मकवानपुरको हेटौडा उपमहानगरपालिका 9 आज सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका 9 पशुपति नगरमा मोटरसाइकल र कार एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक 12 महागढ़ीमाई नगरपालिका 4 35 वर्षीय संजय कुमार शुक्लाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासीका 33 वर्षीय ज्योति अरियाल घाइते हुनुभएको छ। सुनसरीको गढ़ी गाउँपालिका 2 औराबनीमा चट्याङ लागेर एकजनाको आज मृत्यु भएको छ। खेतमा गएका बेला चट्याङ लागेर स्थानीय 60 वर्षीय रघुनाथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्ली स्थित बजा अस्पतालमा अक्सिजन आपूर्तिमा ढिलाइ हुँदा 12 मृत्यु भएको छ। अक्सिजन आपूर्तिमा भएको ढिलाइका कारण मृत्यु हुनेमा 1 कोरोना संक्रमित वरिष्ठ चिकित्सक समेत रहेका छन्। आज बिहान अहमदाबादको पटेल वेलफेयर अस्पतालको कोविड वार्डमा आग लागी हुँदा 18 मृत्यु भएको थियो। यसै गरी भारतमा आज एकै दिन 4,00,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित भएका छन्। विश्वमा एकै दिन यति धेरै संख्यामा मानिस संक्रमित भएको यो पहिलो तथ्य हो। भारतमा कोरोना संक्रमितको संख्या करिब 2 करोड़ पुग्न लागेको छ भने 2 लाख भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। यसैबीच अमेरिका र अस्ट्रेलियाले भारतबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको छ। भारतीय नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाएको अमेरिकाले आफ्ना नागरिकलाई भने 14 दिन क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ। अस्ट्रेलियाले भने यात्रा प्रतिबन्ध सम्बन्धी निर्णय नमान्नेलाई जेल सजाय हुने बताएको छ। विश्वभर महामारीका कारण 31,96,451 जनाले ज्यान गुमाएका छन् भने 15,21,00,000 भन्दा बढ़ी मानिस संक्रमित रहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न शुरू गरेको छ। प्राधिकरणले शनिबार राति 12 बजेबाट 200 देखि 250 मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपाल आयात गर्ने भएको छ। यो सँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले जानकारी भयो। साक्यले सबै शुल्क सहित विद्युतको प्रति युनिट मूल्य 3.81 भारतीय रूपियाँ रहेको उल्लेख गर्दै भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्य भन्दा 2.37 रुपियाँ सस्तोमा विद्युत पाएको र यो मूल्यमा करिब 30,48,000 रूपियाँ बचत भएको समेत जानकारी दिनुभयो। प्राधिकरणले 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन शुरू भएपछि आन्तरिक रूपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको पनि कार्यकारी निर्देशक साक्यले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझ धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। 132 अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्धन, रोजगारी सृजना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। हामी लगानी वृद्धि र रोजगारी सृजनाको कुरा गरिरहेका छौं, तर अहिले पनि नेपालमा 7-8 लाख भारतीय कामदारहरूले काम गरिरहेका छन्। किन यसो भइरहेको छ? अध्यक्ष गोल्छाले प्रश्न गर्नुभयो। सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेकोले यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड़ दिनुभयो। छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएसँगै यसको असर नेपालबाट निर्यात हुने अलैंचीमा देखिएको छ। साता यता पूर्वी नाका काँकर भित्ताबाट भारत निर्यात हुने अलैंचीको परिणाम हत्तै घटेको नेपाल अलैंची व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं निर्यातकर्ता निर्मल भट्टराईले जानकारी दिनुभयो। नेपालको करिब 98% तयारी अलैंची भारत निर्यात हुने गरेको छ। नेपाली बजारमा यो साता नेप्से परिसूचक करिब 37 अङ्कले घटेको छ। साताका 5 कारोबार दिनमध्ये 3 कारोबार दिन ओह्रालो लाग्दा नेप्सेले 37 अङ्कको परिसूचक गुमाएको हो। यो साता नेप्से परिसूचक 1.39% ले घटेको छ। गत साताको अन्तिम कारोबारको दिन 2648 बिन्दुमा बन्द भएको नेप्से यस साता 36.39 अङ्कले घटेर 2611.10 बिन्दुमा झरेको छ। यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबारको दिन 36.66 खर्ब रूपियाँ रहेको कुल बजार पूँजीकरण यो साता 45 अर्ब रूपियाँले घटेर 36.20 खर्ब रूपियाँमा सीमित भएको छ।
अब खेल समाचार कमला रसाइलीबाट।
काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल सुपर लीग फुटबलमा धनगढ़ी एफसी चितवनलाई हराउँदै शीर्ष स्थानमा पुगेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एफसी चितवनलाई 3-0 गोल अन्तरले पराजित गर्दै धनगढ़ी शीर्ष स्थानमा उक्लिएको हो। धनगढ़ीका तर्फबाट निशान लिम्बू, बुद्ध बल तामाङ र ओलावाले आफिजले 1-1 गोल गर्दै जीतसँगै शीर्ष स्थान हासिल गर्न सफल भएको हो। खेलको 64 मिनटमा निशानको गोलबाट धनगढ़ीले 1-0 अग्रता बनाउन सफल भयो। खेलको 69 मिनटमा ओलावाले गोल गर्दै धनगढ़ीलाई 2-0 अग्रता दिलाए। त्यो दिनसम्म पनि चितवनका तर्फबाट कुनै पनि गोल हुन सकेन। खेलको 80 मिनटमा पुनः धनगढ़ीकै लागि बुद्ध बलले गोल गर्दै जित दिलाएका थिए। शनिबारको खेलको प्लेयर अफ द म्याच धनगढ़ीकै निशान लिम्बु चुनिए। उनले 25,000 रूपियाँ नगद प्राप्त गरे। इमर्जिङ प्लेयर अफ द म्याच पनि धनगढ़ीकै बुद्ध बल तामाङ चुनिए भने उनले 10,000 रूपियाँ नगद प्राप्त गरे। जितसँगै धनगढ़ीले 4 खेलमा 7 अंक जोड्दै शीर्ष स्थान बनाएको छ। धनगढ़ीको यो दोस्रो जित हो भने यसअघि पहिलो खेलमा विराटनगर एफसीसँग 3-0 पराजित भए पनि दोस्रो खेलमा काठमाण्डु रेजर्सलाई 3-0 हराउँदै धनगढ़ीले जित निकालेको थियो। तेस्रो खेलमा भने धनगढ़ी ललितपुर सिटी एफसीसँग 1-1 गोलको बराबरीमा रोकिएको थियो। चितवनको भने यो पहिलो हार हो। चितवनले 3 खेलमा 2 अंक जोडेको छ। चितवनले पहिलो खेल ललितपुरसँग 1-1 गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा बुटवलसँग 2-2 बराबरी खेलेको थियो। कोरोना संक्रमणलाई मध्यनजर गर्दै भलिबलका सम्पूर्ण गतिविधि स्थगित भएको छ। भलिबल संघले शनिबार एक सूचना जारी गर्दै कोरोना महामारीले देशका विभिन्न स्थानमा गरिएको लकडाउन र सम्पूर्ण स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको हो। संघले हाल भलिबल खेल गतिविधि केही समयको लागि स्थगित गरिएको जानकारी गराउँदै आफू रहेको स्थानमा सुरक्षित रहन सबैमा अनुरोध पनि गरेको छ। यो सँगै विभिन्न जिल्लामा तय भएका भलिबल प्रतियोगिताहरू पनि रोकिएका छन्। इण्डियन प्रिमियर लीग आईपीएल टीम सनराइजर्स हैदराबादले भारतमा जारी खेल अवधिभरका लागि कप्तानमा केन विलियम्सलाई नियुक्त गरेको छ। हैदराबादले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विलियम्सलाई कप्तान चयन गरिएको जनाएको हो। जारी आईपीएलमा हैदराबादको प्रदर्शन फितलो रहेपछि हैदराबादले डेभिड वार्नरबाट कप्तानी खोज्दै विलियम्सलाई जिम्मेवारी दिएको हो। हालसम्मको 6 खेलमा हैदराबादले 5 हार बेहोरेको छ भने 1 खेलमा जित निकाल्दै 2 अंक जोडेर पुछारमा रहेको छ।
अब मौसम। आज राति प्रदेश नम्बर 1 लगायत देशका पहाड़ी भूभागमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा प्रदेश नम्बर 1 लुम्बनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश नम्बर 1 लगायत देशका पहाड़ी भूभागमा सामान्य बदली रही प्रदेश 1, प्रदेश 2 लगायत अन्य प्रदेशका पहाड़ी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावा सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.3 डिग्री सेल्सियस र वर्षा 4 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस र वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस र वर्षा 3.8 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस र वर्षा 1.5 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 34.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस र वर्षा 5 मिलीमिटर रहेको छ। अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज थप 5763 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 19 जनाको मृत्यु। कोरोना विरूद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह। नेपाल विद्युत प्राधिकरणद्वारा भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत खरीद शुरू। र भारतमा एकै दिन 4 लाख भन्दा बढ़ी मानिस कोरोना संक्रमित। अक्सिजन अभावका कारण राजधानी दिल्लीमा 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।